This is VOA News. I'm Jim Bertel. Deaths continue to mount from the ongoing coronavirus epidemic, with Australia, Thailand, Japan, and the United States reporting new fatalities. As VOA Steve Herman reports from the White House, President Trump says his administration is prepared for whatever comes.
The president, at an unusual Saturday afternoon news conference at the White House, predicted that healthy people who become infected with the coronavirus will be fine, and the U.S. government is fully prepared for any contingency.
Our country is prepared for any circumstance. We hope it's not going to be a major circumstance. It'll be a smaller circumstance, but whatever the circumstance is, we're prepared.
Trump's administration is imposing further travel restrictions related to Iran due to a significant coronavirus outbreak there, in issuing do not travel warnings for regions of Italy and South Korea, hardest hit by the disease known as COVID-19. Steve Herman, VOA News, at the White House.
Former Vice President Joe Biden overwhelmingly won the South Carolina Democratic primary Saturday night, giving him momentum going into Super Tuesday. VOA's Mike O'Sullivan has more.
A win for Joe Biden in South Carolina after the lackluster showings in Iowa, New Hampshire, and Nevada. He said the press and pundits had pronounced his candidacy dead.
Now, thanks to all of you, the heart of the Democratic Party, we just won, and we won big because of you.
Bernie Sanders placed a distant second, but still leads in the count of delegates needed for the nomination. Mike O'Sullivan, VOA News, Los Angeles.
For more on the presidential primaries and to learn more about the candidates, please go to voanews.com. From Washington, you're listening to VOA News. Afghan President Ashraf Ghani says his government has made no commitment to release 5,000 Taliban prisoners, publicly disagreeing with a timetable for a speedy prisoner release laid out just a day earlier in a U.S. Taliban peace agreement.
Terrorism morphs. And the reason we insist in our discussions with the Taliban that they sever their ties with all terrorist groups, not just Al-Qaeda, is precisely because of this.
AP's Julie Walker has more on the agreement.
Under the deal signed in Doha, the U.S. draws down its forces from 13,000 to 8,600 in the next 3 to 4 months and pulls out the remaining forces in 14 months, depending on the Taliban meeting their commitments to prevent terrorism. If they don't, Secretary of State Mike Pompeo says,
President Trump and his team will not hesitate to do what we must do to protect American lives.
Meanwhile, in Afghanistan, Secretary of Defense Mark Esper told U.S. troops their sacrifice is what led to this historic deal.
This is the best chance Afghanistan has had in 19 years to achieve peace.
More than 2,400 U.S. troops have been killed during the conflict. I'm Julie Walker.
Speaking at the White House, U.S. President Donald Trump praised the Afghan deal, saying it was the result of a lot of hard work and sacrifice by many people.
I guess most of all, I want to thank all of the people in the United States for having spent so much in terms of blood, in terms of treasure and treasury, the money that has been spent, the lives that have been lost.
The president says it's been a long journey for everyone, but the Taliban and surrounding countries need to help bring peace to Afghanistan. Turkey's president, Recep Tayyip Erdogan, is threatening to let thousands of refugees cross into Europe and is warning Damascus will pay a price after dozens of Turkish troops were killed inside Syria. Edward Uranian has more.
Thousands of refugees gathered Saturday along the Turkish border with Greece had to flee tear gas used by Greek forces to stop them from entering Greek soil. Erdogan said earlier in the day 18,000 refugees had entered Greece and that the number could rise to 25,000 to 30,000. He said Germany must send money to Turkey to deal with its refugee crisis in order to stop the flow. Edward Uranian for VOA News, Cairo.
Syria's official news agency says two of its warplanes were shot down by Turkish forces inside Syria Sunday, amid a military escalation that has led to a growing direct clashes between Turkish and Syrian forces. I'm Jim Bertel, VOA News.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नजर डालते हैं आज के प्रोग्राम में शामिल मौजूदात पे। भारत के दारुल हुकूमत नई दिल्ली में फसादात और इंसानी हकूक के इदारों की जिम्मेदारी, दुनिया में जमहूरी और बुनियादी इंसानी हकूक और वर्ल्ड आर्डर, क्या अफगानिस्तान पाकिस्तान में दहशतगर्दी खत्म हो चुकी है, कोरोना वायरस से आलमी मईशत को लाख खतरात, और स्पोर्ट्स के सेगमेंट में बात होगी पाकिस्तान सुपर लीग 5 जो कि सीजन जारी है उस पे। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
सामिन, आप जानते हैं कि भारत दारुल हुकूमत नई दिल्ली में इस वक्त मुतनाज़े शहरियत के बिल पे होने वाला एहतजाज नस्ली फसादात में तब्दील हो गया, और जुमेरात को जब हम ये प्रोग्राम रिकॉर्ड कर रहे हैं उस वक्त तक कम से कम 27 अफराद लुकमे अजल बने हैं, 200 से ज़्यादा जख्मी बताए जाते हैं। सो हमने इस पस मंज़र में बात की है ह्यूमन राइट्स वॉच की एशिया चैप्टर की डायरेक्टर मीनाक्षी गंगुली से, और उनसे मालूम किया है कि इंसानी हकूक और ख़ासतौर पर HWR जैसे इदारे, इनकी ज़िम्मेदारी क्या है, भारत की हुकूमत पर कितना दबाव है और या कितना उसको दबाव लेना चाहिए, जो अमन की बात करने वाले लोग हैं, भारत की जो सिविल सोसाइटी से जो आवाज़ें उठ रही हैं वो नई दिल्ली को किस हद तक मुतासर कर रही हैं या वो नई दिल्ली उन आवाज़ों को सुन पा रही है। सो आए बात करते हैं मीनाक्षी गंगुली से।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
मीनाक्षी जी, बहुत शुक्रिया आपने हमें ज्वाइन किया, थैंक यू सो मच।
शुक्रिया।
सबसे पहले तो आप एक राइट एक्टिविस्ट भी आप हैं, लेकिन एक ऑब्जर्वर की हैसियत से बताइए कि भारत में इस वक्त क्या हो रहा है, खास तौर पे पिछले चंद महीनों से जो कुछ हो रहा है।
जी, भारत में जो अभी हुआ है वो ये है कि एक नया लॉ बनाया गया था, सिटीजनशिप अमेंडमेंट एक्ट कहके। इस लॉ के अंदर जो अफगानिस्तान, पाकिस्तान और बांग्लादेश के नॉन मुस्लिम लोग हैं, रेफ्यूजीज हैं, जैसे कि हिंदू, सिख, क्रिश्चियन, जैन, बुद्ध और पारसी, उनको इन तीन मुल्कों में से जो ये वाले रिलीजन के लोग हैं उनको फास्ट ट्रैक पे सिटीजनशिप दिया जाएगा। ये कानून बना था। अब इस कानून में हम, क्योंकि भारत में कोई मजहब के हिसाब से कोई डिफरेंसेस नहीं होती हैं, क्योंकि यहाँ पे मुस्लिम्स को इंक्लूड नहीं किया था, वो एक अजीब बात थी, उसके लिए लोगों ने प्रोटेस्ट किया। दूसरी बात ये था कि सिर्फ इन तीन मुल्कों में क्यों, कि सिर्फ बांग्लादेश, अफगानिस्तान और पाकिस्तान क्यों, बाकी जो लोग हैं जैसे कि बर्मा हो जहाँ से रोहिंग्या आए हुए हैं, या श्रीलंका हो जहाँ से तमिल आते हैं, उनका क्या होगा, इसके लिए अपोजिशन हुआ। लेकिन उसके बाद में और भी बात बढ़ी, क्योंकि जब ये इसके बाद में सरकार ने ये कहा कि हम सिटीजनशिप की वेरिफिकेशन प्रोसेस भी चालू करेंगे, फिर इस लॉ के साथ जोड़ के अगर वो देखा जाए तो फिर जो भारत के मुसलमान हैं उनके ऊपर एक प्रेशर बन सकता है कि वो अपना सिटीजनशिप कैसे साबित करें।
सही।
इन दोनों चीजों के लिए काफी प्रोटेस्ट हुआ है, स्टूडेंट्स ने प्रोटेस्ट किए, आम लोगों ने प्रोटेस्ट किए, मुस्लिम ने प्रोटेस्ट किया, और मुस्लिम की सबसे बड़ी जो बात थी वो ये था कि मुस्लिम वेमेन बाहर आई और उन्होंने भी प्रोटेस्ट किया इस पूरे जो CAA, NPR, NRC का जो एक बात चलता है उसके लिए।
ये प्रोटेस्ट जो है वो वायलेंस में कैसे तब्दील हुए, और खासतौर पर दिल्ली के अंदर ये वायलेंस जो है वो कम्युनल वायलेंस में कैसे तब्दील हुआ?
जी, ये जो BJP जो है, इनका जो एक आइडियोलॉजी है वो बहुत ज्यादा हिंदू मेजोरिटेरियन आइडियोलॉजी है, और इसके इस पार्टी के जो सपोर्टर हैं, लीडर हैं, ये कई बार मजहबी तरफ से कम्युनल बातें करते हैं। तो फिर जो ये प्रोटेस्ट थी ये बिल्कुल ये पीसफुल थी, लेकिन इसके बाद इनको जब अपोज किया जाता था तो फिर कई समय इनको ये पीसफुल प्रोटेस्टर्स के बारे में जो निंदा होती थी कि आपने सड़कों पर सड़कें बंद करी या कुछ कर लिया है, उसके लिए उन्होंने वो इन प्रोटेस्टर्स को काफी जैसे एंटी नेशनल या कहा कहते थे। एक तो वो था, दूसरा ये देखें कि दिल्ली पुलिस जो थी जो है वो कई बार पार्टिजन हिसाब से काम कर रही थी, तो जो गवर्नमेंट के जो प्रो गवर्नमेंट सपोर्टर थे जो अगर वो प्रोटेस्ट करते थे उनका साथ देते थे, पर अगर वो एंटी गवर्नमेंट वाले सपोर्ट थे उनका ना साथ।
तो मीनाक्षी जी, यही तो सवाल है, तो ये जो रियासत की या जो स्टेट की मशीनरी है वो अपने आप को गैर जानेबदार क्यों नहीं रख सकी है?
अब हम ये बहुत ही अफसोस की बात है कि जो जो पुलिस है वो किस तरह से एक 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 तरफ की तरह ज्यादा जा रही है, और इसका हम बहुत कड़ी निंदा करते हैं, क्योंकि जो पॉलिटिशियन होते हैं वो अपना प्रेशर देते हैं, लेकिन जो पुलिस है वो एक पब्लिक सर्विस है, उनको हर वक्त नॉन पार्टीजन होना चाहिए, उनको उनमें कोई प्रेजुडिस या बायस जो होता है वो अपनी पर्सनल बायस जो भी हो, लेकिन या पर्सनल जो भी आइडियोलॉजी हो, जिस वक्त वह वर्दी पहनता है फिर उसका सिर्फ एक ही कमिटमेंट रहता है, वो कॉन्स्टिट्यूशन के साथ रहता है।
सही, और अनफॉर्चुनेटली ये नहीं हो रहा। अब ये बताइएगा कि एक इंटरनेशनल ह्यूमन राइट एक्टिविस्ट के तौर पे, एक ऑब्जर्वर के तौर पे आप क्या देख रही हैं कि भारत में इस वक्त मजहबी आज़ादियों की या जो मिनोरिटीज़ हैं उनके साथ कैसा सलूक हो रहा है, क्या उसके अंदर रियासत बेबस है या रियासत की कहीं मदद है जो लोग उनके साथ बुरा सलूक कर रहे हैं, उनकी हिमायत हासिल है उन्हें?
हमें ये बहुत अजीब लग रहा है कि जहाँ पे जो गवर्नमेंट के जो बीजेपी के सपोर्टर हैं वो जब माइनॉरिटीज के ऊपर, पर्टिकुलरली मुस्लिम्स के ऊपर अटैक करते हैं, तो उनके साथ में कई से कई जो लॉ, रूल ऑफ लॉ है वो नहीं होता है। और ये सिर्फ इस बार नहीं देख रहे हैं हम ये काफी दिनों से देख रहे हैं। हम पहले भी जब हुआ था, जब ये लिंचिंग करके एक बार एक दौर चला था जहाँ पे बीफ के ऊपर, क्योंकि ये लोग कहते थे कि जो मुस्लिम हैं या दलित हैं, जो लेदर में काम करते हैं या बीफ पे काम करते हैं या ट्रेडिंग में काम करते हैं, उनके ऊपर अटैक होता था। तो फिर जो लोग अटैक करते थे वो कहते थे वो बीजेपी के सपोर्टर है, तो उनको क्यों नहीं अरेस्ट किया जाता था ठीक से, उनको क्यों नहीं ठीक से प्रोसिक्यूट किया जाता था? ये हमने पहले भी देखा था, अभी भी हमारी यही चिंता है, क्योंकि अभी जो दिल्ली में वायलेंस हो रहा है वो एक तरफा नहीं है, पर जहाँ पे जो मुस्लिम के ऊपर अटैक हुआ है उसके बाद में, तो पहले जो हुए थे वो दंगे थे, उसके बाद में जो अभी अभी जो हुआ है वो अटैक हुआ है, जहाँ पे मस्जिदों पे अटैक हुआ है, बिजनेसेस पे अटैक हुआ है। तो फिर हम चाहते हैं कि बहुत जल्दी से जल्दी पुलिस एक्शन ले, सरकार गवर्नमेंट एक्शन ले, और ये देखा जाए कि जो लोग अब खुद को बीजेपी के सपोर्टर समझ के, ये क्योंकि वो बीजेपी के सपोर्टर हैं, वो ये समझते हैं कि उनके साथ कोई कार्रवाई नहीं होगी, ऐसा ना हो और उनके साथ सख्त से सख्त कार्रवाई हो।
मीनाक्षी जी, आपकी तरफ से ह्यूमन राइट्स वॉच की रिपोर्ट्स हमने देखी हैं, बाकी इंटरनेशनल इदारों की रिपोर्ट्स, इवन जो रिलीजियस फ्रीडम के इंडेक्स में पिछले साल यहाँ पे स्टेट डिपार्टमेंट ने जो रिपोर्ट जारी की, सब में भारत के लिए कोई आइडियल सिचुएशन नहीं बताई गई है। तो क्या भारत आपकी आवाज़ को सुन रहा है, इंटरनेशनल राइट्स एक्टिविस्ट की और ऑर्गेनाइजेशन की वो बात सुन रहा है, लोकल अपने सिविल सोसाइटी की आवाज़ सुन रही है भारत की हुकूमत?
भारत की हुकूमत जरूर चाहती है कि इंटरनेशनली भारत को रिकॉग्नाइज किया जाए कि वो इतना बड़ा देश है और इतना बड़ा इकोनॉमी है, और इसलिए हम लोग चाहते हैं कि जैसे अब जो इंटरनेशनल कम्युनिटी हो वो बहुत वो भारत को ये याद दिलवाए कि जो जमहूरियत की बात कर रहे हैं, जिसके लिए भारत का जो पहचान है वो सब मानते हैं, वो जमहूरियत में एज फॉर सेक्युलर आइडियोलॉजी जो भारत का था वो प्रिजर्व हो, जो फ्रीडम ऑफ स्पीच है, जो सिविल सोसाइटी के लिए स्पीच है, जो मीडिया के लिए स्पीच है, ये सारा प्रोटेक्ट हो, ऐसा ना हो कि जो गवर्नमेंट की तरफ ही बात करते हैं उन्हीं की बात सुनी जाए और दूसरी तरफ की ना सुनी।
क्या भारत या भारत की इस वक्त जो हुकूमत है, मैं अगर रियासत का नाम ना भी लूँ स्टेट का, तो क्या वो अपनी जो आइडेंटिटी है एक सेकुलर रियासत से उसको यकसर तब्दील करना चाहते हैं? कोई शौरी कोशिश, कोई इंटेंशनल एफर्ट भी नजर आती है कि बेशक हमें कोई ना कहे सेकुलर, वी आर एक नेशनलिस्ट इंडिया,
लेकिन सेक्युलरिज्म तो भारत के कॉन्स्टिट्यूशन में है। वो आइडियोलॉजी जो है वो भारत की, जो जब भारत बना था तो वो दैट भारत इज अ सेक्युलर नेशन बना था, और इसीलिए आप देखेंगे कि जो प्रोटेस्टर्स है वो कई बार वही कॉन्स्टिट्यूशन की बात ही दोहराते हैं, वो कॉन्स्टिट्यूशन से पढ़ के गवर्नमेंट को बताते हैं कि देखिए ये हमारी कॉन्स्टिट्यूशन है, हम इसी की तरह आपको ये याद दिलवा रहे हैं कि हमारा कॉन्स्टिट्यूशन ये सब नहीं अलाउ करता है।
मीनाक्षी गंगोली साहब हमारे साथ हैं, ह्यूमन राइट्स वॉच की डायरेक्टर एशिया चैप्टर की। गंगोली साहब, ये बताइएगा कि ह्यूमन राइट्स वॉच एक बड़ा इदारा है, बड़ा नाम है, वो इस इशू पे क्या रिपोर्ट कर रहा है?
जी, हमारी जो रिपोर्ट्स हैं वो हम लोग गवर्नमेंट के साथ शेयर करते हैं, और हमारी जो रिकमेंडेशन देती हैं वो हम गवर्नमेंट को देते हैं।
और उन रिकमेंडेशन या उन रिपोर्ट्स के बारे में कितनी सेंसिटिव है हुकूमत?
कई समय नहीं रहती है, जब और से हमको ये कहती है कि हम ऐसा क्रिटिसाइज ना करें, जैसा जैसा باقی جگہ پہ ہم دیکھ رہے ہیں کہ سول سوسائٹی کی طرف انڈین اتھارٹیز کی تھوڑی ابھی کرٹکس کی طرف زیادہ وہ پسند نہیں کرتے ہیں کرٹیسزم, تو ہمارے سے بھی وہ کرٹیسزم پسند نہیں کرتے ہیں.
بہت شکریہ آپ کا میناکشی گنگولی, ڈائریکٹر ہیومن رائٹس واچ ایشیا چیپٹر, آپ ہمارے ساتھ نہیں, آپ کا بہت شکریہ, آپ نے ہمیں جوائن کیا, تھینک یو سو مچ.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
پروگرام آپ کی دنیا میں آپ کا خیر مقدم, میں ہوں اسد حسن. بات ہم کہہ رہے ہیں بھارت میں نسلی فسادات کے اوپر. بدقسمتی سے یہاں نسلی فسادات کی ایک تاریخ ہے. سکھ کمیونٹی ہو, دلت ہوں یا مسلمان اقلیتیں ہوں, ان کو چیلنجز کا سامنا مختلف اوقات میں رہا ہے. آج جب دنیا کو ایک گلوبل ویلیج کہا جاتا ہے اور دنیا کے بارے میں کہا جاتا ہے کہ یہاں پہ جمہوریت, بنیادی انسانی حقوق ایک طرح کا نیا ورلڈ آرڈر ہے, یعنی دنیا جس نظام پہ کھڑی ہے یا دنیا جس نظام کو قبول کرتے ہوئے جن ویلیوز کو سپورٹ کرتی ہے وہ جمہوریت اور بنیادی انسانی حقوق ہے, مذہبی آزادیاں ہیں, لیکن یہ ورلڈ آرڈر کس حد تک اس پہ اطلاق ہو رہا ہے. اگر کوئی بڑا ملک ہو, اگر کسی ملک کے ساتھ دنیا کے بڑے ملکوں کے معاشی مفادات وابستہ ہوں, منڈیوں تک رسائی چاہی جا رہی ہو, سو اس صورت میں بھی کیا یہ ورلڈ آرڈر ایگزسٹ کرتا ہے؟ اس سوال کا ایک اور بھی پس منظر ہے کہ ایسے وقت میں نئی دلی میں یہ فسادات سامنے آئے جب وہاں پہ صدر ڈونلڈ ٹرمپ بھارت کا دورہ کر رہے تھے. صدر ڈونلڈ ٹرمپ پہ امریکہ کے اندر سے ان کے صدارتی الیکشن میں ایک جو ممکنہ امیدوار ہو سکتے ہیں, جو ڈیموکریٹک پارٹی سے نامزدگی کی دوڑ میں شامل ہیں, برنی سینڈرز, انہوں نے اپنے ایک ٹویٹر میسج میں ان پہ تنقید بھی کی ہے کہ وہ وہاں پہ زیادہ بول نہیں سکے ہیں جب وہاں پہ ایک 200 ملین افراد کی جو ایک اقلیت ہے, یعنی تقریباً 20 کروڑ سے زیادہ مسلمان آبادی ہے, وہاں پہ ان کی پرسیکیوشن ہو رہی تھی اور ان کی ہلاکتیں ہو رہی تھیں, اس پہ انہوں نے ان پہ تنقید بھی کی ہے. تو اس بیک ڈراپ میں ہم نے یہ سوال کیا ہے اپنے پینل سے کہ ورلڈ آرڈر کہاں ایگزسٹ کرتا ہے. پروفیسر وقار احمد نارتھ ٹیکسس یونیورسٹی میں ایسوسیٹ پروفیسر ہیں اور اس کے علاوہ بھارت کے اندر نسلی فسادات کے اوپر ایک تفصیلی تحقیقی مقالہ لکھ چکے ہیں, ان سے بات کرتے ہیں. سیر خان کیڈو انسٹیٹیوٹ سے وابستہ ہیں, واشنگٹن بیسڈ, ان سے ہم نے بات کی ہے. اور ڈاکٹر پروفیسر رسول بخش رئی صاحب ممتاز پولیٹیکل سائنٹسٹ ہیں, ان سے ہم نے بات کی ہے. آئیے ان کی رائے جانتے ہیں کہ ورلڈ آرڈر کہاں تک ایگزسٹ کرتا ہے. سب سے پہلے پروفیسر وقار احمد. پروفیسر وقار احمد صاحب, آپ اسی پہ اب اپنی رائے دیجیے گا.
جہاں تک آپ نے جو ورلڈ آرڈر کا کوشچن پوچھا ہے, اس میں یہ کہنا چاہوں گا کہ لبرل ورلڈ آرڈر کولیپس کر چکا ہے اس وقت. لبرل ورلڈ آرڈر ایگزسٹ کرتا ہی نہیں ہے. بریکزٹ کی وجہ سے اور ڈونلڈ ٹرمپ کی الیکشن کی وجہ سے لبرل ورلڈ آرڈر ایگزسٹ ہی نہیں کرتا. تو وہ کہنا کہ وہ ہیومن رائٹس اور ایکوالٹی بفور لا اور ہر مذہب کا ایکول پوزیشن, پر یہ بھی نہیں کہا جا سکتا کہ پرٹیکولرلی ڈونلڈ ٹرمپ اسلاموفوب ہے, کیونکہ سعودی عربیہ سے بہت اچھی دوستی ہے ڈونلڈ ٹرمپ کی, اور سعودی عرب ٹرکی سے بھی ٹھیک ٹھاک ہی ریلیشن ہے. پرسنل لیول پہ کچھ کٹ پٹ تھوڑا بہت ہو سکتا ہے, پر ایسی کوئی میجر دشمنی نہیں ہے. تو ایسا کوئی بلڈ فیوڈ نہیں ہے, پر لبرل آرڈر اسٹینڈ نہیں کرتا. اور پرسنل معاملہ بھی ہے, جیسے اوباما کو بہت اچھا ریسیپشن ملتا تھا پوری دنیا میں, ٹرمپ کو نہیں ملا, انڈیا میں ملا ہے پہلی بار. مور دین 100,000 لوگ جو ہیں وہ اسٹیڈیم میں مودی نے اکٹھا کر دیا ٹرمپ کو, تو ان کے لیے بہت فخر بات ہوئی ٹرمپ کے لیے, تو انہوں نے کافی انجوائے کیا, تو تھینک یو کہہ رہے ہیں ایک طرح سے. تو وہ تو بات اٹھائیں گے نہیں وہاں پہ ہیومن رائٹس وائلیشن کا. اور امریکہ میں انڈینز جو ہیں وہ بہت رئیس کمیونٹی ہیں, تو ٹرمپ یہ بھی سوچ رہے ہیں کہ آنے والے الیکشن میں اچھی ڈونیشن مل سکتی ہے. ٹریڈیشنلی انڈینز جو ہے ہمیشہ ڈیموکریٹس کو ووٹ کیے, تو شاید ریپبلکنز کو ووٹ کرے بیکاز آف دس کنیکشن. حالانکہ الیکٹرلی بہت ڈفرنس میک کرے گا یہ شاید نہیں لگتا, پر شاید مانیٹریلی اگر کچھ پیسے الیکشنز کی طرف جائیں تو وہ شاید فائدہ مند ہو سکتا ہے. تو یہ کیلکولیشنز बट मोस्टली एक इज्जत की बात है कि एक 100,000 लोग जो हैं स्टेडियम में उन्हें वेलकम करने आए दुनिया में और कहीं ऐसी
रिसेप्शन नहीं मिली है। एक एक मिनट में डॉक्टर सुलभाई साहब आपको और डॉक्टर सैयद खान साहब आपको देना चाहूंगा कि इटसेल्फ क्या वर्ल्ड ऑर्डर भी एग्जिस्ट करता है या नहीं, और अगर करता है तो क्या वो लिबरल है, क्या वो बिल्कुल ही किसी एक इकाई के मफाद के ऊपर बेस्ड है, या दुनिया में मुख्तलिफ जो कि ताकत के मराकज बन चुके हैं तो अब वर्ल्ड ऑर्डर जो है वो इतना इफेक्टिव नहीं है। डॉक्टर सैयद,
मेरे ख्याल में लिबरल वर्ल्ड ऑर्डर जो है वो खत्म तो नहीं हो चुका कम्प्लीटली, लेकिन डेफिनेटली उसमें टेंशन है और वो कमजोर होता जा रहा है। लेकिन लिबरल वर्ल्ड ऑर्डर के भी दो हिस्से हैं, एक तो इकोनॉमिक हिस्सा है जो अभी कायम है वर्ल्ड बैंक और IMF के थ्रू, और एक जैसे एक सियासी हिस्सा है जिसमें जमहूरियत यानी डेमोक्रेसी प्रमोशन को किया गया है। अब आई थिंक चैलेंज ये है कि जो जैसे लोग जैसे वजीर आजम मोदी और सदर ट्रंप जैसे लोग इलेक्ट हुए हैं और हम दुनिया में देखते आ रहे हैं कि जैसे एक राइट विंग पॉपुलिज्म जो है वो बढ़ती जा रही है, तो आई थिंक चैलेंज लिबरल वर्ल्ड ऑर्डर का ये है कि ये कैसे हुआ है डेमोक्रेसी को और इस तरह की चीज़ों को कैसे चैलेंज किया जा सकता है। क्योंकि ये भी चीज़ भूलनी नहीं हमें चाहिए कि हिटलर जैसे लोग जो थे वो इलेक्ट हुए थे, तो ये अभी भी एक बहुत बड़ा चैलेंज है वर्ल्ड ऑर्डर के लिए। लेकिन मैं ये कहूंगी कि इकोनॉमिक के हिसाब से लिबरल वर्ल्ड ऑर्डर एज सच खत्म नहीं हुआ है, लेकिन डेफिनेटली कमजोर है और डेफिनेटली वॉशिंगटन DC में तो बहुत बातचीत हो रही है लिबरल वर्ल्ड ऑर्डर के बारे में कि अब अमरीका की ताकत कैसी है और अमरीका को भी कैसे अपने आप को बदलना चाहिए अहम रहने के लिए इस चेंजिंग ऑर्डर में।
डॉक्टर रसूल बख्शी साहब, लास्ट मिनट वर्ल्ड लिबरल वर्ल्ड,
इसको हम ब्लैक एंड व्हाइट नहीं दे सकते कि कौन सा कैसा है, लेकिन यह है कि उसमें सारे रंग मौजूद हैं और देखा जाता है कि जो गालिब रुझानात हैं इस वक्त क्या है, और वो देखते हैं कि आलमी तौर पर तो देखते हैं कि रियासतों के अंदर किस किस्म की जो पोलिटिकल इकानमी है वो तरतीब दी जा रही है। तो अभी तक तो वो न्यू लिबरलिज्म ही है कि जी मार्केट फोर्सेज और प्राइवेटाइजेशन, लेकिन बड़ी बड़ी जो हमारी रियासतें हैं चीन है हिंदुस्तान है तक की जो ममालिक में वो ये नज़रिया अख्तियार कर चुके हैं, तो जो बाकी नज़रियात थे वो इतना गालिब नहीं रहे, लेकिन ये नहीं है कि लिबरलिज्म खत्म हो गया। लिबरलिज्म की एक रिफॉर्म है
वर्ल्ड ऑर्डर जो बेसिकली जिसको चैंपियन करता
है। मैं देखिए कि मैं नहीं समझता कि आप जो कंजर्वेटिव फोर्सेज हैं उनको आप इस वक्त जा सकते हैं कि देखो वो लिबरल नहीं है, तो उसमें शेयर है और दोनों पार्टियों में अमरीका हो डेमोक्रेटिक रिपब्लिकन या बरतानिया में या जर्मनी में हर जगह के ऊपर ट्रेंड इस वक्त यह है कि जो जरा कदामत पसंद तबकात हैं उनको और कम्युनिस्ट पार्टी के हवाले से वतन पस्ती के हवाले से वो ज्यादा गालिब नजर आते हैं।
जी बहुत शुक्रिया डॉक्टर रसूल बख्शी साहब, आपने हमें ज्वाइन किया। डॉक्टर सैयद खान सीनियर रिसर्च फेलो विद केटो इंस्टीट्यूट हमारे साथ थी, आपका भी बेहद शुक्रिया। और प्रोफेसर वकार अहमद नॉर्थ टेक्सास यूनिवर्सिटी से आपका भी हम शुक्रिया अदा करते हैं कि आपने हमें ज्वाइन किया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
प्रोग्राम आपकी दुनिया में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोग्राम के इस हिस्से में हम बात करने वाले हैं जनूबी एशिया बिलखसूस पाकिस्तान अफगानिस्तान उस खत्ते के अंदर दहशत गर्दी को शिकस्त देने के लिए पाकिस्तान और बैन अल-अक़वामी जो कम्यूनिटी है, बैन अल-अक़वामी फोर्सेज है, उसके किरदार के ऊपर। सामिन, जब आप हमारा ये प्रोग्राम सुन रहे होंगे तब गालिब इम्कान है कि अमरीका और अफगान तालिबान के दरमियान अमन मुआहदा हो चुका होगा। उसकी क्या निटी ग्रिटीज़ हैं, क्या उसकी तफसीलात हैं, किन शराइत पे इत्तेफाक हुआ है, इस वक्त जब हम प्रोग्राम कर रहे हैं तो मालूम नहीं है, लेकिन पीस जो है वो बहुत ज़रूरी है। अमरीका भी ये चाहता है और अफगान तालिबान भी इसी तरह का इंतजार दे रहे हैं और पाकिस्तान की जो सिक्योरिटी फोर्सेज, पाकिस्तान की पॉलिटिकल फोर्सेज, वो भी पीस ना सिर्फ अपने मुल्क के अंदर बल्कि अफगानिस्तान के अंदर उसके लिए वो अपनी कोशिशों को बावर कराते रहते हैं। हमारे साथ हैं दुर्दाना रजम, सीनियर साफी हैं, तजियाकार हैं और आज उन्होंने इसी मौजू के ऊपर एक कॉलम भी लिखा है डिफीटिंग टेररिज्म, जिसमें पाकिस्तान की सिक्योरिटी फोर्सेज, पाकिस्तान की फ़ौज, उसके किरदार को सराहा गया है और ये अप्रिसिएशन सिर्फ इंटरनली नहीं है बल्कि यूनाइटेड नेशन کے جنرل سیکرٹری جنہوں نے حال ہی میں پاکستان کا دورہ کیا وہ بھی اس کو اکنالج کر رہے ہیں. دردانہ بہت شکریہ آپ کا, تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا. پچھلے 20 سال سے بالخصوص اس خطے کو, پاکستان کو, افغانستان کو ایک شدت پسندی کا, ٹیررزم کا سامنا ہے. کتنا اس کو کرب کیا گیا ہے ان پچھلے 20 برسوں میں, اگر ہم پہلے پاکستان پہ نظر ڈالیں تو؟
دیکھیے 20 برسوں میں تو کرب تو نہیں کیا گیا, 20 برسوں میں ہم یہ کہہ سکتے ہیں 20 برسوں میں سے ایک بہت بڑا عرصہ ایسا تھا جس میں دہشت گردی شروع ہوئی. اب اگر ہم اس کو دیکھیں 9/11 سے شروع کرتے ہیں نا, بیسیکلی ٹیررزم جو ہے اس کا آغاز, اگر آپ کہہ لیں کاؤنٹر ٹیررزم کا جو آغاز ہے, ٹیررزم کو سمجھنے کی جو ایکسرسائز ہے وہ 9/11 کے بعد شروع ہوئی, اور وہیں سے ہمارا بھی جو جرنی ہے شروع ہوتی ہے کاؤنٹر ٹیررزم کی. شروع میں آبویسلی ہم نے امریکہ کو فیسیلیٹیٹ کیا, آپ جانتے ہیں امریکہ کے جو مقاصد تھے جو افغانستان میں وہ حاصل کرنا چاہتے تھے, جو اب ہمیں سمجھ آ رہے ہیں کہ بیسیکلی طالبان کو ہٹانا اور افغانستان میں اپنی جگہ بنانا اور پھر اس افغانستان ہی کے ذریعے جو ہے وہ کنٹرول کرنا, اور اگر چائنا نہ ہوتا تو شاید صورتحال امریکہ بالکل ہی شاید قابض ہو چکا ہوتا انڈیا کے ساتھ کلیوٹ کر کے. تو خیر وہ تو ایک ڈفرینٹ چیز ہے. بہرحال وہاں سے ہم اگر سفر آپ دیکھتے ہیں تو لیکن پاکستان نے ہمیں اس بات کو اکنالج کرنا چاہیے کہ شروع میں بہت ریلیکسیشن ان دا سینس اس طرح سے دکھائی کہ ایک پولیٹیکل ول جو تھی وہ اس طرح سے ہمیں نظر نہیں آتی تھی کہ ٹیررزم کو کنٹرول کرنے میں. کیا آپ نے دیکھا کہ بیچ میں ہم نے مختلف آپریشنس کیے, مشرف نے بھی کیے تھے, ساؤتھ وزیرستان میں کیا, ساؤتھ وزیرستان میں اس نے کافی آپریشنس کیے, پھر اس کے بعد چھوٹے چھوٹے آپریشنس ہوئے, پھر ایک بہت بڑا آپریشن ہوا جو ہم سوات آپریشن میں ہوا تھا, وہاں سوات کو کلین اپ کیا گیا, اس طرح کے متعدد بار آپریشنس ہوئے. لیکن پھر ہم پھر آپ کو اگر یاد ہوگا کہ شور یہ بچایا جاتا تھا یا مطالبہ یہ کیا جاتا تھا کہ اصل میں خرابی نارتھ وزیرستان میں ہے اس کو صاف کریں, لیکن اس کی پولیٹیکل ول پھر نہیں تھی. کیانی کے دور میں کیانی کو 2 دفعہ ایکسٹینشن بھی ملی, لیکن ہمیں پتا ہے کہ ان کی کیا وجوہات تھیں. کیانی نے بھی کبھی یہ اسٹیپ نہیں دیا کہ یہ وڈ ہیو گون اوے آؤٹ اور نارتھ وزیرستان کو وہ ٹارگٹ کرتے. لیکن اس کے بعد جب راحیل شریف آئے ہیں, دیکھیں ہمیں سمجھنے کی ضرورت یہ ہے کہ راحیل شریف کے آنے سے جو آرمی کا ایک اینگل تھا نا, ایک پرسپیکٹو تھا ٹوورڈز لا اینڈ آرڈر اینڈ ٹوورڈز ٹیررزم, وہ بالکل شفٹ ہو گیا تھا. یہ ایک نئی جنریشن تھی, اسپیشلی اگر آپ دیکھیں راحیل شریف کے ساتھ جتنے کور کمانڈرز تھے یہ وہ جنریشن تھی جو پارٹیشن کے بعد پیدا ہوئے, اور پاکستان میں ہی ان کا ایک پورا سلسلہ شروع ہوا ہے. مشرف کے وقت ختم ہو گئی تھی وہ ساری جنریشن, مشرف کی جو کور ٹیم تھی اس میں. تو انہوں نے بالکل ایک نیا پرسپیکٹو لیا اور انہوں نے کہا کہ انف از انف. اور پھر یہ جون 2014 میں جو آپ کو پتا ہوگا, یہ میرے آرٹیکل میں بھی میں نے لکھا ہے کہ پہلے وہی جو ایک ایگزاسٹ کی جاتی ہیں آپشن کہ بات چیت کی, پھر آپ کو پتا ہوگا سمیع اللہ جو تھے وہ کیا مولانا سمیع الحق تھے ان کو انوالو کیا, لیکن کوئی بات نہیں بنتی تھی, کراچی تھا وہ جل رہا تھا. تو فائنلی انہوں نے کہا کہ ہم 2014 جون میں انہوں نے آپریشن لانچ کیا یہ جلد ازب. اس کے بعد ایگزیکٹلی 6 مہینے کے بعد آپ دیکھیں آرمی پبلک اسکول ہو جاتا ہے, اور پھر دیٹ واز دی اینڈ آف اٹ. اس وقت پھر آرمی نے پلٹ کے نہیں دیکھا کہ اب ہم نے کیا کرنا ہے, انہوں نے پھر اس کو کلین اپ کیا. نارتھ وزیرستان سے ضرب عزب اسٹارٹ ہوا تھا اس کا, وہ کہہ لوگ کہتے بھی ہیں کہ ضرب عزب کے میں جب نارتھ وزیرستان میں انہوں نے صفائی کی اور وہاں جب انہوں نے اٹیکس کیے تو اس کا بدلہ بھی لیا گیا ہے شاید یہ جو آرمی پبلک اسکول میں ہوا, کیونکہ آپ نے بہت ساری اسٹوریز میں دیکھی ہوں گی. تو یہ سارے تانے بانے اس کے بعد پھر آبویسلی راحیل شریف کی قیادت میں, اور یہ ہمیں ماننا پڑے گا کہ دیکھیں ہمارے بہت سارے فوجی جو ہیں انہوں نے بڑے سینئر ہمارے افسران جو ہیں ان کی ڈیتھ ہوئی,
جنرل رینکس تک بھی. تو دردانہ یہ بتائیں کہ اس وقت اگر باہر بیٹھا ہوا آدمی یہ جاننا چاہے کہ پاکستان کے اندر جو عسکریت پسند گروہ تھے اس وقت ان کی سٹینڈنگ کیا ہے, وہ ایگزسٹ کرتے ہیں نہیں کرتے ہیں, افغان طالبان کی جو عسکریت پسندی تھی اس کو انہوں نے بہت کہنا چاہیے کہ اس کے اندر پناہ ڈھونڈی ہے یا اس کو پروجیکٹ کیا ہے کہ ہم بھی اسی مقصد کے لیے لڑ رہے ہیں, اور ایسے وقت میں جب امریکہ اور افغان طالبان کے درمیان معاہدہ ہو رہا ہے, امن پیکٹ جو ہے وہ, پیس پیکٹ جو ہے وہ سائن ہو رہے ہیں, سو جو پاکستانی طالبان ہیں وہ کہاں کھڑے ہیں اور ان کا جو سلوگن ہے اس کو وہ کہاں تک ایکسپلائٹ کر سکتے ہیں افغانستان کی سچویشن؟
پاکستانی طالبان کے بھی بہت سارے فیکشن تھے نا, ایک پاکستانی طالبان تھا, پھر پنجابی طالبان تھے, پھر ان کے اندر بہت سارے فیکشن تھے, وہ نکلے تھے, वो अभी देखिए न्यूट्रलाइज पाकिस्तान गवर्नमेंट ने या हमारी जितनी भी आर्म फोर्सेज हैं, देखिए प्रॉक्सीज जो होती है ना, हम लोगों का थोड़ा सा मसला ये है कि हमें प्रॉक्सीज के साथ प्ले आउट नहीं करना आता. प्रॉक्सीज कौन सा मुल्क है जो नहीं रखता? तो जब हमने गुड तालिबान, देखिए हमने हमारी जर्नी बड़ी अच्छी की है, प्रोग्रेशन है. हमने गुड तालिबान बैड तालिबान की पॉलिसी खत्म की, ठीक है, हम पे प्रेशर भी था. उसके बाद हमने बहुत सारे तालिबान जो मिसक्रिएंट थे उनको हमने खत्म किया. ये नहीं किया कि हमने उनको जिंदा छोड़ दिया, वो मेरा ख्याल है वो उनको हमने इलिमिनेट किया. हाँ, पाकिस्तान के इल्जाम आपने अभी देखिए बेसिक फैक्ट्स का एक हम पे प्रेशर है या जो भी है, लेकिन हमने अभी जो जितने भी जिन एलिमेंट्स के ऊपर शकों को शुभात थे, जैसे कि हाफिज सईद है और उनको देखिए किस तरह से अभी इंप्लीकेट किया गया है,
यानी उसके बाद टेररिज्म के अलावा एक्सट्रीमिज्म को भी डील करने की कोशिश की गई है, जहां से नजरियात के सोते फूटते हैं वहां पे भी हाथ डाला गया.
हाँ, वहां अभी हमने काम करना है. आई विल बी देखिए अभी जो हमारा एक लिबरल लिबरल जनरेशन है या लिबरल जो लोग हैं पॉपुलेशन है, उनसे तो हमेशा से एक आउटलुक हमें ऐसी रही है कि दे हैव बीन वेरी ओपन टू द एक्सट्रीमिज्म. लेकिन हमारी एक मजमूई तौर पर एक बात हम यकीनी तौर पर मैं कह सकती हूँ कि लोगों के अंदर एक अवर्जन है, रिपल्जन है कि भी एक्सट्रीमिज्म और टेररिज्म नहीं हो, टेररिज्म नहीं होनी चाहिए. लेकिन एक्सट्रीमिज्म एक इज अ डिफरेंट थिंग. एक्सट्रीमिज्म ये है कि मजहब के मामले में अभी हमारी जो है ना जिद्दत पसंदी, वो उसको एक तो अभी जज करने की दोबारा जरूरत है. वो मुझे लगता है कि अगर आप एक आम आदमी से भी बात करें ना, तो वो अभी है, वो पाई जाती है. तो उसके लिए पाकिस्तान ने काम किया है, लेकिन हमारे काम वही जो आपको पता है थोड़े से इतने ज्यादा इंटेंसिव नहीं होते, क्योंकि हम इकोनॉमी से ही बाहर नहीं निकल पा रहे हैं.
और बाकी दुनिया के साथ इंटीग्रेट करने के लिए ये पहलू बहुत जरूरी है, खासतौर पर जब प्राइम मिनिस्टर और मिशनरी इंटरनेशनल टूरिज्म को या टूरिज्म को पाकिस्तान के अंदर टूरिस्ट को इन्वाइट करते हैं, उसको प्रमोट करना चाहते हैं, तो एक बड़ा एक ओपन फ्री एक लिबरल मुआशराज और माहौल देना जो है वो बहुत जरूरी है, जिसका ताल्लुक अल्टीमेटली मईशत के साथ भी जुड़ा है.
एक्नॉलेज करना होगा कि हैविंग सेड ऑल दिस कि अभी भी पाकिस्तान में मतलब एक एक्सेप्टेंस इंडिया के हवाले, इंडिया के मुकाबले में अभी भी बहुत एक्सेप्टेंस है. और अगर हम टूरिज्म अगर पाकिस्तान में आएगी तो उसको उस नजर से नहीं देखा जाएगा कि कोई फहाशी लेकर आ रहे हैं, कोई वो ईमान को खराब करने की कोई कोशिश कर रहे हैं, ऐसा मेरा नहीं ख्याल है कि इस तरह का कुछ नहीं होगा. और अगर आप हिस्ट्री देखें ना, तो जो हमारे स्पॉट्स हैं, टूरिज्म स्पॉट्स हैं, जो नॉर्दर्न एरिया है, ये लोग तो पहले भी बड़े ब्रॉड माइंडेड थे.
एग्जैक्टली.
एंड आई एम श्योर कि अगर उनको एक अच्छा अगर माहौल मिला दिया जाएगा और गवर्नमेंट जो उनको सपोर्ट करेगी, तो दे विल गो बैक टू द.
आखिरी सवाल दुर्गाना, हम वापस आते हैं टेररिज्म की जानिब. अगर अमरीका अफगानिस्तान मुआहिदा 29 को जब हमारा ये प्रोग्राम नशर हो रहा होगा उस दिन हो जाता है, तो उस पूरे रीजन के अंदर दहशत गर्दी, इंतहा पसंदी के खात्मे और अमन के इम्कानात कितने रोशन हो जाएंगे?
देखिए, अगर तो आइडियलिज्म की तरफ जाए तो बहुत रोशन होने चाहिए, ठीक है ना. लेकिन देयर इज नथिंग आइडियलिज्म होती नहीं है इन अ ट्रू वर्ल्ड. बात यह है कि वी शुड नॉट फॉरगेट कि आइसिस का एक फैक्टर जो है वो अमेरिका ने उसको वहां छोड़ा हुआ है. और इम्कान यही है कि और एक फ्लैश पॉइंट कश्मीर अभी पड़ा हुआ है वहां. तो उसके बाद आप ये देखें कि ये सारी चीजें जो है ना, अगर तो ये मुआहिदा हो जाता है, उसके बाद अभी तक तो तालिबान अफगानी तालिबान ने भी कहा है कि हम सिविल, उन्होंने तो लड़ाई से मतलब एक्सेप्टेंस हुई है तो वही सारा मामला हुए. लेकिन अगर आईसिस को वो अनलीश कर देते हैं और इंडिया के अंदर जो सेंसिटिविटी है, तो वो आईसिस का आपको अभी शुरुआत को कहते हैं. और इसके ऊपर अगर आपको 2 साल पहले पाकिस्तान ही में एक कॉन्फ्रेंस एक समिट हुई थी छोटी सी, इसमें रशिया भी था, चाइना भी था, पाकिस्तान और एक दो और ममालिक के जितने भी सिक्योरिटी के हेड्स थे, चीफ ऑफ आर्मी स्टाफ थे और इंटेलिजेंस एजेंसीज थी, इन्होंने एक हर्डल हुआ था इनका, जिसमें इन्होंने इसका पूरा रोड मैप बनाया था कि हाउ टू कंट्रोल आईसिस. तो देखिए दोनों तरफ जा सकती है. अमेरिका पूरी तरह से जाएगा नहीं, कुछ ना कुछ तो रहेगा यहाँ, लेकिन ऑब्वियसली मेन फोर्स उनकी यहाँ से निकल जाएगी. और उनकी जो अमल दखल है इंटरवेंशनल, बट वी शुड नॉट फॉरगेट.
लेकिन उसमें ये है ना कि इसमें बड़ी तनकीद भी हुई है सर ट्रंप और उनकी इंतजामिया पे और इवन अफगानिस्तान की हुकूमत के लोग भी कर रहे हैं कि तालिबान को इसमें एंगेज किया गया है कि वो दाइश के खिलाफ या दाइश को कदम ना जमाने दे और उसमें जो रियासत की स्टेट की
ایفرٹس ہوں اس میں وہ ساتھ دیں گے, تو اس کی ان کی بھی کمٹمنٹ ہے اس کے اندر.
تو اب یہ ہوتا ہے تب تک یہ کچھ نہیں کہا جا سکتا.
جی بہت شکریہ دردانہ نظم آپ نے.
لیکن یہ تو آبویسلی جب یہ سارے معاہدہ ہو جائے گا, اور انہوں نے تو یہ بھی کہا ہے کہ وی ول بی اوپن ٹو وومن, ہم وہ سارا جو باربیرک ہمارا سسٹم تھا ہم اس طرف نہیں جائیں گے, ہماری ایک اوپن سوسائٹی ہوگی اور ایک اسٹیبل ڈیموکریسی کے حوالے سے ہم اس طرح سے ہم چلیں گے. لیکن انلیس اٹ ہیپنز تو
بہت شکریہ دردانہ نظم, آپ ہمارے ساتھ ہی سینئر ثابت ہے, کار آپ نے ہمیں جوائن کیا, بہت شکریہ آپ کا.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں, پتہ ہے www.urduvoa.com.
پروگرام آپ کی دنیا میں, سامعین آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے سلسلے میں ہم بات کریں گے کورونا وائرس کے اوپر. یہ وائرس درجنوں ملکوں میں اب تک رپورٹ ہو چکا ہے, بعض اطلاعات کے مطابق 40 سے زیادہ ممالک میں, اور اس لمحے جمعرات کو جب ہم یہ پروگرام ریکارڈ کر رہے ہیں تو 2700 سے زیادہ ہلاکتیں رپورٹ ہوئی ہیں اور 80,000 سے زیادہ افراد بتائے جا رہی ہیں کہ جو اس کی لپیٹ میں ہیں. امریکہ کے اندر اس کے کیسز رپورٹ ہوئے ہیں, حتیٰ کہ پاکستان کے اندر بھی جب ہم یہ پروگرام کر رہے ہیں تو 2 کیسز رپورٹ ہوئے ہیں. اور ایک طرف تو انسانی جانوں کو خطرہ ہے, ایک طرف تو اس کا ایک پینک نظر آتا ہے لوگوں میں, لیکن یہ جو پینک ہے اس کے اثرات جو ہیں وہ مارکیٹ کے اوپر بھی نظر آ رہے ہیں, فائنانشیل مارکیٹس کے اوپر, مالی منڈیوں کے اوپر, اسٹاک مارکیٹ کے اوپر بھی نظر آ رہے ہیں. امریکہ میں ایک خبر کے مطابق 1.7 trillion dollars جو ہیں وہ وائپ آؤٹ ہوئے ہیں 2 دنوں کے اندر مارکیٹ سے, اور ریزن یہ بتائی جاتی ہے کہ بہت کچھ جو ہے چائنا بہت بڑا پروڈیوسر اور سپلائر ہے دنیا بھر میں مختلف ممالک کو ان کی نیڈس کے مطابق, تو چونکہ چائنا سے یہ آؤٹ بریک ہوا ہے یعنی وہاں سے یہ وائرس پھیلا ہے, سو وہاں پہ جو کام فیکٹریاں اور جو نہ صرف وہ احتیاطاً خود وہاں پہ سلو ڈاؤن ہو گیا ہے بلکہ جو اس کے خریدار ہیں وہ بھی احتیاط روا رکھتے ہوئے چائنا سے مال نہیں منگوا رہے ہیں, جس کی وجہ سے عالمی معیشت کے اوپر, عالمی منڈیوں کے اوپر اثر پڑ رہا ہے. مزید اس کی تفصیل میں ہم جائیں گے, ڈاکٹر اکرام الحق صاحب ہمارے ساتھ موجود ہیں, ممتاز ماہر اقتصادیات, ان سے بات کرتے ہیں. ڈاکٹر صاحب بہت شکریہ آپ کا, آپ نے وائس آف امریکہ سے بات کرنے کے لیے وقت نکالا. ڈاکٹر صاحب ایک تو میں نے ابتدائی دیا ہے, یہ کورونا وائرس آپ کے خیال میں اکانومی پہ کیا امپیکٹ ڈال رہا ہے اور کس انداز میں ڈال رہا ہے؟
شاید کوئی ایسا شعبہ ہو معیشت کا جو اس سے متاثر نہ ہو رہا ہو, کیونکہ یہ محض چائنا ایک دنیا کی اب لارجسٹ بڑی اکانومی ہے امریکہ کے بعد, اور اس کے اوپر جو سپلائی چینز کی ڈیپینڈنس ہے بہت بڑے بڑے مینوفیکچررز کی, بہت بڑے بڑے سروس پرووائڈرز کی, اس نے ظاہر ہے کہ پوری عالمی معیشت کو بری طرح سے ہدا کے رکھا ہے. جیسے ابھی آپ فرما رہے تھے کہ فائنینشیل مارکیٹس جو ہیں اس میں صرف محض امریکہ, جو کہ سمجھا جائے کہ بہت دور دراز ہے, اور شاید یہ جو وبائی اثرات ہیں وہ محض ایک فزیکل فینومینن نہیں ہے, بلکہ اس کے جو ہم دوسرے اثرات دیکھتے ہیں یعنی ایک جو غیر یقینی کی صورتحال ہے, اس کے اندر میں 3 سناریو جلدی سے پیش کرنا چاہوں گا کہ اگر مثال کے طور پر یہ بہت جلد کنٹرول ہو جاتا ہے, یعنی اگر میں جو چائنیز حکومت کی اس وقت اسٹریٹجی ہے کہ ہم اس کو مارچ کے اوائل میں بہت حد تک کنٹرول کر لیں, تو پھر تو پہلے کوارٹر میں شاید اس کا امپیکٹ آئے, اور آگے جا کر چائنا کے اندر چونکہ آپ دیکھ رہے ہیں کہ 100 ملین جو ورکرز ہیں وہ ان میں سے بہت زیادہ تعداد جو ہے تقریباً 70% وہ فیکٹری تک خود بھی نہیں پہنچ پا رہی, کیونکہ خود چائنا کے اندر ریسٹرکشنز موومنٹ کے بارے میں پائی جاتی ہیں, تو اگر کہتے اسٹینڈ اسٹیٹ پہ چلی جاتی ہیں اور لمبے عرصے کے لیے چلی جاتی ہیں, تو پھر سیناریو 2 یہ ہو سکتا ہے کہ یہ بری طرح سے دوسرے کوارٹر کے اندر جا کر بھی معیشت کو جو ہے وہ خراب کرے. اور ایک تیسرا جو بہت ہی خطرناک اس کا اثر ہو سکتا ہے وہ یہ کہ اگر یہ بہت زیادہ ملکوں میں زیادہ پھیل گیا, اور وہاں کئی ایسے ممالک بھی ہیں جہاں ہیلتھ کی وہ فیسیلٹیز, جیسے اس میں پاکستان بھی شامل ہے, وہ اس طرح کی ایمرجنسی سے نپٹنے کے لیے ان کے پاس وسائل بھی نہیں ہیں اور وہ اس کے لیے کبھی تیار بھی نہیں ہوں گے, تو پھر اس کے اثرات اور بھی گہرے ہوتے چلے جائیں گے. تو ان کے سیناریو میں اب چونکہ ایک جو معاشی تجزیہ کار ہے وہ یہ تین چار طرح کے سیناریو غیر یقینی کی صورتحال میں جو ہے وہ انہوں نے پریزنٹ کیے ہیں, اور جو بڑے بڑے جریدے ہیں اکانومسٹ ہو, گارڈن ہو اور وال اسٹریٹ جرنل ہو, اس میں آپ مختلف آرا دیکھ رہے ہیں. خود جب میں اسرائیل کے جرائد اور رسائل اور ان کے وہ دیکھتا ہوں, جہاں ایک کنٹرول میڈیا ہے وہ اس کے بارے میں یہ بیانیہ ہے ان کا کہ شاید ویسٹ میں فیئر زیادہ کریٹ ہو رہا ہے, مگر ضروری طور پر ہم جیسے 2007 میں بھی ٹریجڈی ہوئی تھی مگر جلد قابو پا دیا تھا, تو اس میں بھی چائنا جو ہے وہ کامیاب ہوگا اور بہت بڑا ڈینٹ وہ سمجھ رہے ہیں کہ نہیں آئے گا.
لیکن اگر ہم صرف اس کے اکنامک امپیکٹ پہ دیکھیں تو پاکستان کا کتنا انحصار ہے چائنا کے اوپر درآمدات برآمدات میں, اپنی معیشت کی پہیا چلانے میں, اور اگر اس کورونا کی وجہ سے وہ سلو ڈاؤن بھی ہوتا ہے تو کیا امپیکٹ ابھی تک دیکھا گیا ہے یا آگے چل کے دیکھنے میں آ سکتا ہے؟
چائنا سے دراصل جو اشیاء ہم زیادہ تر منگواتے ہیں اس کا انحصار جو ہے وہ کوئی ایسی ویلیو ایڈڈ چیزوں پہ تو نہیں ہے, مگر جو عام استعمال کی چیزیں چائنا میں ہمارے یہاں جوتوں سے لے کر پلاسٹک برتنوں سے لے کر ہم بہت زیادہ جو ہمارا ہم سے فری ٹریڈ ایگریمنٹ رہا جس کو بھی حالیہ طور پہ ریوائز بھی کیا گیا ہے, تو اس میں دراصل پاکستان نے تو ان پچھلے کئی سالوں میں بہت ہیوی لاسز ہی کیے ہیں, کیونکہ اس کا امپیکٹ یہ ہوا کہ ہمارے یہاں کی جو اسمال اینڈ میڈیم انڈسٹری تھی وہ کمپیٹیٹیو نہیں رہی, کیونکہ چائنا نے یہاں کافی ڈمپنگ بھی کی اور بہت سستا مال بھیجا, تو اس لحاظ سے تو پاکستان کے لیے شاید یہ بنیسی انڈسگائز ہو کہ اگر یہ ٹریڈ کم ہوتی ہے تو جو ہمارا ٹریڈ ڈیفیسٹ ان کی طرف 10-12 بلین ڈالر کا ہے وہ کم ہوگا, کیونکہ آگے ہی پاکستان کرنٹ اکاؤنٹ ڈیفیسٹ کو بہت بری طرح سے جو تھا اس کا سامنا تھا, مگر اب بہت حد تک اس پہ قابو ہے. مگر اپرچونیٹی کے لحاظ سے شاید پچھلے پروگرام میں مختصر بات ہوئی تھی, مگر میں نے عرض کیا تھا کہ 20 بلین ڈالر کی ٹیکسٹائل کی جو اس وقت گیپ آئے گا چائنا میں پرابلم کی وجہ سے, اب اس میں تین مطلب کنٹینڈر ہے چائنا کے, اس کی بیٹھوں کو پورا کرنے کے لیے بنگلہ دیش, پاکستان اور انڈیا. اب بنگلہ دیش اور انڈیا تو اچھا گیئر اپ کر رہے ہیں, مگر پاکستان میں افسوسناک بات یہ ہے کہ حکومتی ادارے جو ہیں وہ ایک تو ایکسپورٹرز کے انہوں نے ریفنڈز جو ہیں وہ بری طرح ادا نہیں کیے, کیونکہ آپ کو پتا ہوگا کہ حالیہ بجٹ میں جو پچھلا تھا اس میں ان کی انپوٹس پہ بھی 17% جی ایس ٹی لگا دیا گیا تھا, جبکہ پہلے وہ زیرو ٹیکس ماڈل پہ تھے. اب یہ کہتے ہیں کہ جب آپ کی پروسیڈز آئیں گی تو ہم آپ کو ریفنڈ دیں گے, تو یہ 6-7 ماہ تو آپ کو پتا ہے کہ آرڈر دینے میں, تیار کرنے میں, سپلائی کرنے میں اور ایکسپورٹ ریئلائزیشن میں ہو جاتے ہیں, اور اس وجہ سے پھر ان سے ساتھ جو بجلی کے ٹیرفس میں کمی کا وعدہ کیا گیا تھا وہ بھی ریٹروسپیکٹولی واپس لے لیا گیا. تو یہاں حیران کن بات ہے کہ جہاں دوسرے ممالک جو ہے اس کے اندر اپنے اسکوپ کو, اپنے اسپیس کو اور بڑھا رہے ہیں, پاکستان وہ فائدہ نہ نہیں اٹھانے کی کوشش کر رہا, تو اس کو جو ہے وہ ایک اس انداز میں بھی دیکھا جا سکتا ہے. مگر جو زیادہ تر چائنا سے پروڈکٹس میں کر رہا تھا آتی ہیں اس میں تو پاور پلانٹس تو آپ کو پتا ہے زیادہ تر لگ ہی چکے ہیں. اب جو فیز 2 تھا وہ بہت سلو ڈاؤن اگر ہو جاتا ہے, اور ویسے بھی ہم وہ انڈسٹریل فری زون نہ بنا سکے اتنی تیزی سے جو چائنیز کو توقع تھی, یا ظاہر ہے کہ وہ ری لوکیشن کے لیے اتنا تو انتظار نہیں کر سکتے تھے, مگر پھر بھی کچھ پیش رفت ہوئی جب سی پیک کا ایک علیحدہ سے جو ہے وہ ادارہ بنا, کیونکہ کوئی ایک ون ونڈو کی ضرورت تھی, جبکہ پاکستان میں آپ کو یاد ہے کہ فریگمنٹڈ ادارے ہیں اور وہ ایک لائن پہ کبھی ہوتے نہیں, تو جو بیکری کی شکل آ رہی تھی مجھے اس میں خدشہ ہے کہ اگر یہ پرولونگ ہوتا ہے تو پھر جو فیز 2 کے اندر ہمارا انڈسٹریل کوآپریشن تھا جہاں چائنیز نے ریلوکیٹ کر کے یہاں سے پروڈکٹس ایکسپورٹ کرنی تھی, اس میں پاکستان کو دھچکا لگ سکتا ہے, کیونکہ سی پیک کا فیز 2 ہی ایک ایسا مرحلہ تھا جہاں پہ ہم چائنیز کی کوآپریشن کے ساتھ تھے, یہاں پہ وہ امپورٹ سبسٹیٹیوشن بھی کر سکتے تھے, جیسے موبائل کے ہم بہت بڑے امپورٹر ہیں, مگر یہاں پاکستان کے اندر خیال تھا کہ چائنیز کمپنیز کے ساتھ مل کر مینوفیکچرنگ کی جائے گی اور پھر लोकल मार्केट तो बड़ी है ही है, उसके अलावा फिर वहां से एक्सपोर्ट सरप्लस भी जनरेट होगा, जैसा कि सैमसंग ने किया दूसरे ममालिक में बांग्लादेश के अंदर। अब बांग्लादेश बराह रास्त अमेरिका को एक्सपोर्ट कर रहा है, इंडिया भी बहुत फास्ट स्मार्ट फोन की जो है मार्केट में वृद्धि है, सैमसंग और अदर आ रहा
है। एक मौका भी इसके अंदर है, जहाँ पे चैलेंजेस है वहाँ पे मौका भी है कि अपनी लोकल प्रोडक्ट्स जो है उनको।
तो इसलिए अगर पाकिस्तान इसमें थोड़ा सा अकलमंदी का मुजाहरा करे तो शायद वो एक बड़ी मार्केट कैप्चर कर सकते हैं। और ये सारा डिपेंड करता है कि हमारे पॉलिसी मेकर से तो ईज ऑफ डूइंग बिजनेस के ऊपर कितनी तेजी से काम करते हैं, क्योंकि इसके बारे में हमने बहुत सुना तो है, मगर अमली तौर पर जो मेरी बिजनेस में से जो चाइना के साथ और ममालिक के साथ जॉइंट वेंचर कर रहे थे वो अभी तक नाखुश हैं कि रेड टेपिज्म अभी वह मौजूद है और जो बॉर्डर लैक्स हैं वो पूरी तरह रिमूव नहीं हुए।
बहुत शुक्रिया डॉक्टर इकराम उल हक साहब, मुमताज माहिर इक्तिसादियात, आपने वॉइस ऑफ अमेरिका से बात करने के लिए वक्त निकाला, आपका बहुत शुक्रिया।
बहुत शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
जी सामिन, प्रोग्राम आपकी दुनिया में आपका एक बार फिर खैर मकदम। स्पोर्ट्स का ये सेगमेंट है, बात हम करेंगे PSL 5 के ऊपर। काफी जानदार अंदाज में मुकाबले जारी हैं, तमाम टीमें कम से कम दो मैचेस खेल चुकी हैं, कई टीमों ने तीन मैचेस खेल लिए हैं और इस बार भी लाहौर कलंदर जो है वो बॉटम के ऊपर है। एक तो ये बात करेंगे कि लाहौर कलंदर के साथ मसला क्या है, और अभी तक अगरचे बहुत अर्ली है लेकिन PSL का एक और मकसद भी है ना क्रिकेट के फरोग के अलावा, कि मुल्क के अंदर से जो नया टैलेंट है वो भी नजर आए। सो टैलेंट कौन सा जो है वो सामने आ रहा है अभी इनिशियल मैचेस के अंदर, तो बात हम करते हैं। याहिया हुसैनी हमारे साथ मौजूद हैं, पाकिस्तान के मुमताज एंड मारूफ स्पोर्ट्स एनालिस्ट हैं, स्पोर्ट्स एंकर हैं, जियो टेलीविजन के साथ वाबस्तगी। याहिया बहुत शुक्रिया, थैंक यू सो मच आपने हमें ज्वाइन किया है।
थैंक यू वेरी मच सर।
जब हमारे लिसनर्स ये प्रोग्राम सुन रहे होंगे तो PSL आज थर्सडे है, इस वक्त तो इस्लामाबाद यूनाइटेड और क्वेटा ग्लैडिएटर के दरमियान मैच जारी है, मैं टूर्नामेंट आगे बढ़ चुका होगा, अब तक कैसा जा रहा है आपके ख्याल में ये इवेंट?
ओवरऑल अगर मैं बात करूं इस टूर्नामेंट के हवाले से, क्या स्पार्क आपको नजर आ रहा है? अब मोइन खान के बेटे की अगर मैं बात करता हूं, आजम खान की, ये थोड़ा उनको प्रेस किया जा रहा है, करना चाहिए, परफॉर्मेंस तो दे रहे हैं, लेकिन वो जिस तरह पाकिस्तान सुपर लीग का हिस्सा बने हैं वो भी आपको भूलना नहीं चाहिए। और जिस तरह वो पाकिस्तान सुपर लीग में आए हैं और ये उनका इफ आई एम नॉट रॉन्ग दूसरा सीजन है, तो जिस तरह वो खेले हैं आप बहुत अच्छा खेल रहे हैं, इसमें कोई दो राय नहीं, बट ऐसे कितने लोगों को मौका मिलता है ये एक मेरा बड़ा सवाल है। बाकी जो खिलाड़ी हैं जिनके हवाले से हम उम्मीद कर रहे थे कि जनाब उनके लिए ये टूर्नामेंट बड़ा इंपॉर्टेंट होगा, एक ऐसा प्लेटफॉर्म होगा जो उनके लिए टोन सेट करेगा, पहला झटका उमर अकमल को लगा जिनके बारे में हम समझ रहे थे कि 8 महीने बाद ऑस्ट्रेलिया की सरजमीन पर ICC वर्ल्ड T20 जब होगा तो वो स्क्वाड में शामिल होंगे अपने उमदा बैटिंग परफॉर्मेंस की वजह से। अहमद शहजाद आज खेल रहे हैं, आज उनके लिए मेरी नेक ख्वाहिशात हैं, पहले 3 मैचों में तो उनका बल्ला खामोश है। कामरान अकमल 1 सेंचुरी उन्होंने बनाई है लेकिन मुझे नहीं लगता कि वो वापस आएंगे। हसन अली बुझे से लग रहे हैं, वहाब रियाज बुझे से लग रहे हैं, मोहम्मद आमिर की बॉलिंग में वो स्पार्क आपको दिखाई नहीं दे रहा। अम्माद को आपने पाकिस्तान बांग्लादेश सीरीज में स्क्वाड का हिस्सा बनाया था, खिलाया नहीं, वो जिस पेस के साथ बॉलिंग कर रहे हैं ऐसा लगता है कि 2016 में उनको आपने ना खिलाकर जाया कर दिया है। और बैटिंग की अगर आप बात करते हैं तो आजम, मैं आपसे सवाल करूंगा, आपको लगता है कि आजम जो है वो इंटरनेशनल क्रिकेट का स्टफ है? मेरा ख्याल है आई थिंक इट्स टू अर्ली
कि क्रिकेट के लिए कुछ स्किल सेट को भी तो अहमियत देनी होगी ना, अगर आज के फिटनेस स्किल्स अप्लाई करते तो इंजमाम और यूसुफ कभी इंटरनेशनल क्रिकेट खेल भी ना सकते जो पाकिस्तान के लेजेंड बैट्समैन रहे हैं।
बहुत अच्छा सवाल किया आपने, और कुछ दिन पहले मोहम्मद हफीज का इंटरव्यू मैंने किया था, उन्होंने कहा एंड ऑफ द डे अल्टीमेटली आपकी स्किल्स जो है ना वही सब कुछ होती है। उन्होंने कहा था कि ये जो आज मैं पाकिस्तान क्रिकेट टीम के ड्रेसिंग रूम में जाता हूँ तो वो पूछते हैं कि आपका जो है वो स्पीड कितनी है भागने की, आपका यो-यो का टेस्ट का नंबर क्या है, आपका बीप टेस्ट का नंबर क्या है। उन्होंने कहा कि जब मैं आया था पाकिस्तान टीम के ड्रेसिंग रूम में तो इंतजाम उल्लाह के 10,000 थे, शोएब अख्तर हर मैच में जो है 100 मील फी घंटा की रफ्तार पे गेंद करते थे, मैन ऑफ द मैच लेते थे, यूसुफ हर मैच में 100 करते थे, यूनुस खान मैच जिताते थे, लेकिन आज कोई परफॉर्मेंस की बात नहीं करता, हर कोई फिटनेस के हवाले से बात करता है।
तो ये एक बहुत अच्छी बात है और जैसा कहा मोहम्मद हफीज ने उन्होंने वैसा करके भी दिखाया। ठीक है, उनकी टीम जीती नहीं है लाहौर कलंदर, लेकिन उन्होंने ये बताया कि फॉर्म जो होती है वो टेम्पररी होती है, क्लास परमानेंट होती है।
एग्जैक्टली। अब बात है, आपने नाम काफी गिनवाए हैं जिनसे तवक्कुआत थी कि शायद वो कहना चाहिए कि फॉलिंग स्टार्स हैं, जिसमें सरफराज भी हैं, मर्शदजाद भी हैं, सन अली, आमिर, आसिफ, कि ये कुछ दिखा सकते थे। अब है कुछ नया पोटेंशियल। बैटिंग में बड़ा प्रॉब्लम रहा है, इस्लामाबाद ने तो इंटरनेशनल प्लेयर से ही अपनी बैटिंग को मजबूत कर लिया है, और पिशावर से एक लड़का हैदर, उसने स्पार्क शो किया है कि बैटिंग के लिए वहाँ पे पोटेंशियल और जान है अगर उसको ग्रूम किया जाए। उसके अलावा बैट्समैन कुछ नजर आया, बॉलर्स में मैं कुछ नाम लेता हूँ जैसे मोहम्मद इलियास हैं, इस्लामाबाद के आकिफ हैं, ये जो नए चेहरे थे, कम से कम आप तो फर्स्ट क्लास को भी फॉलो कर रहे हैं, हमारे जैसे लोगों के लिए नए चेहरे थे और इन्होंने पोटेंशियल अपना शो किया है।
हैदर की आपने बात की, हैदर अभी अंडर 19 वर्ल्ड कप खेल कर आए हैं और अंडर 19 वर्ल्ड कप में जो उन्होंने परफॉर्म किया है वो सबके सामने राइटिंग ऑन द वॉल है। जितने बड़े वो नाम थे उतनी बड़ी परफॉर्मेंस उनकी नहीं थी, इंक्लूडिंग कैप्टन रोहेल नजीर के साथ। तो यहाँ पर कल उन्होंने किए रन मुल्तान में, मुल्तान के लिए अगेंस्ट पेशावर जर्मी, लेकिन 50 तो नहीं कर पाए वो। लेकिन अगर आप मुझसे पूछेंगे पाकिस्तान सुपर लीग सीजन 2020 की फाइन, तो जो इस्लामाबाद यूनाइटेड के बाएं हाथ के तेज बॉलर आकिफ हैं, उन्होंने बड़ा इंस्पायर किया मुझे। जीशान है मुल्तान सुल्तान के, वो मैं सोच रहा हूँ कि हाँ उनको अगर आप थोड़ा सा जो है वो उनकी ट्विनिंग करें तो वो कुछ बेहतर हो सकते हैं। ये दो खिलाड़ी मुझे नजर आए हैं, बाकी आप कहेंगे तो मुझे इस सहरा में जो है वो दूर दूर तक सर नजर नहीं आ रहे।
सही। अब आते हैं जरा आखिरी इसका जाविया लाहौर कलंदर्स का, लेकिन ये बताएं ये बदकिस्मती तो नहीं हो सकती जिसका दौरानिया 4 साल तक जाए, ये क्या है लाहौर कलंदर के साथ, क्या हो रहा है?
लाहौर कलंदर के साथ कुछ भी नहीं हो रहा सर, और आप अगर बात करते हैं तो मेरा ख्याल है आपको लाहौर कलंदर के साथ जितनी मेरी एसोसिएशन है, एफिलेशन है, आप कहेंगे कि यार हर चीज का आपके पास जवाब है। मैं सिर्फ पिछले सीजन की बात कर देता हूँ, पिछले सीजन में लाहौर कलंदर ने 17 खिलाड़ियों को चेंज किया पूरे टूर्नामेंट में, 17 उनके पास चेंजेस थी ड्यूरिंग टूर्नामेंट, कुछ खिलाड़ी चले गए उनके। उसके बाद अगर सबसे ज्यादा कम चेंज थी वो 7 तब्दीलियां की स्क्वाड में, वो थी कराची किंग्स
जी।
एक तो सबसे बड़ा सवाल, जो टीम 17 चेंजेस कर दे ड्यूरिंग टूर्नामेंट वो क्या कॉम्बिनेशन बनाएगी?
सही।
फिर दूसरा जो सबसे बड़ा सवाल है कि लाहौर कलंदर क्या सबसे बड़ा सवाल है, क्या वो जीतना नहीं चाहते? तो मैं शायद इससे इत्तेफाक नहीं करूंगा। आप किस्मत की बात करेंगे, मैं इससे भी इत्तेफाक नहीं करूंगा। ग्राउंड में आपको परफॉर्म करना होता है, और ग्राउंड में लाहौर कलंदर, मैं ये भी नहीं कहूंगा कि ऊंची दुकान फीके पकवान, बात दरअसल ये है कि दे आर रिस्पॉन्सिबल प्लेयर। लाहौर कलंदर का बहुत सीधा फलसफा है, परफॉर्म करोगे तो हमारे साथ रहोगे, परफॉर्म नहीं करोगे तो अगले स्टॉप पर बस्ते उतार देंगे। और इसके सामने आपकी बड़ी बड़ी मिसालें मौजूद हैं, अजहर अली पाकिस्तान टेस्ट वनडे टीम के कप्तान अब लाहौर कलंदर के साथ नहीं है, उमर अकमल लाहौर कलंदर के साथ नहीं है, प्यार लाहौर कलंदर बड़ा देता है, और वो जो आपने सुना होगा ना कि खिलाओ सोने के निवाले से देखो शेर की निगाह से, तो ये लाहौर कलंदर का फलसफा है। अब जीतते क्यों नहीं है, तो देखें जीतने का जो ताल्लुक है वो आपके हाथ में नहीं है, ये जीत हार अल्लाह ताला के पास है, इसका हक और इसका स्टैक हक। आप ग्राउंड में जब अच्छा परफॉर्म नहीं करेंगे तो आप कैसे जीतेंगे? और आप ये कह सकते हैं कि जो लाहौर कलंदर लास्ट मैच हारा है, तो असद अगर आप क्रिकेट को समझते हैं, जो लोग क्रिकेट को जानते हैं, मेरे ख्याल 15-20 रन शॉर्ट थे लाहौर कलंदर के। और जो लाहौर कलंदर का सबसे बड़ा एक प्रॉब्लम है वो ये है कि कॉम्बिनेशन नहीं बन पा रहा। लेकिन जो मैच उन्होंने मुल्तान के खिलाफ खेला, उसके बाद यूनाइटेड इस्लामाबाद यूनाइटेड के साथ खेला, उसके बाद मुझे बड़ा कवि इम्कान है कि इनका कॉम्बिनेशन ऑलमोस्ट फाइनल है। अब जो सबसे बड़ा चीज है वो ये है कि उस्मान खान चिंदवारी शिकायत करते हैं कि पाकिस्तान से उनको खेलने का मौका नहीं मिलता। अब उनके साथ एक और बड़ा मसला आ रहा है कि उनके जो लीथल बॉलर है हारिफ सोहेल ने 41 रन दे दिए, उस्मान खान चिंदवारी ने 46 रन दे दिए, 2 ओवर में समित पाटिल ने 30 रन दे दिए। कुल मिला के अगर मैं देखूं तो 9.5 ओवर में 120 रन इन बॉलर ने दिए 3 विकेट हासिल करने के लिए। तो फिर आप कैसे डिफेंड करेंगे 180 के टोटल को, दुबला हो जाएगा।
आखिरी बात और मुख्तसर, कौन सी टीम इस वक्त आपको अपने कॉम्बिनेशंस, अपना इस वक्त जो उनका टीम का मोमेंटम है उसके मुताबिक PSL 5 के लिए फेवरेट, मोस्ट फेवरेट नजर आ रही है?
अच्छा, हंसने का मूड है आपका, अब मैं जो जवाब दूंगा उस पर आप एक लंबा कहका ना मार।
मुल्तान सुल्तान।
अगर मैं कहूंगा लाहौर कलंदर तो आप यकीनन कहेंगे ना कर यार, लेकिन मैं आपको कहूंगा मुझे ऐसा लगता है कि इस टूर्नामेंट का फाइनल मुझे कहीं ऐसा लगता है कि कराची और लाहौर का लग रहा है मुझे कि हो सकता है। और आगे تین میچ جو ہیں لاہور کلندر کے وہ اس بات کا فیصلہ کریں.
میں اس لیے اس پہ نہیں ہنسوں گا کہ میں نے جو سوال فریز کیا تھا اس میں اگر آپ کو ریکال کرے تو میں نے یہ کہا تھا کہ کوئٹہ گلیڈیٹر اور لاہور کلندر میں مجھے اتنا فرق نظر آتا ہے کہ کچھ جیتنے کی عادت ہے ایک کو ہارنے کی, باقی ٹیموں کے بیلنس میں اور ٹیموں کی اسٹرینتھ میں کوئی خاص فرق نہیں ہے. سو میں اس اعتبار سے آپ کے ساتھ اتفاق کرتا ہوں. تو صرف وننگ ٹریک پہ آنا ہے.
آپ سوچ رہے ہیں اگر لاہور کلندر کا اور کراچی کنگز کا فائنل ہوتا ہے قذافی اسٹیڈیم لاہور میں 22 مارچ 2020 کو, تو آپ انٹینسٹی اس میچ کا فیور اور پاکستان میں کرکٹ کا جو بخار ہے اس کی انٹینسٹی کو آپ ابھی سے فیل کر سکتے ہیں.
بہت شکریہ یحییٰ حسینی, آپ ہمارے ساتھ دے, تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا. جی سامعین, آپ نے یحییٰ حسینی کی گفتگو سنی. اب ذرا آخری جو سوال تھا نا یحییٰ حسینی سے کہ لاہور کلندر کا مسئلہ کیا ہے, اس کے اوپر باقی کچھ کرکٹ پینڈٹس کرکٹ کمنٹیٹر ان کی بھی رائے لے لیتے ہیں. جلال الدین پاکستان کے کرکٹ کا ایک بڑا نام ہے, پہلی ہیٹرک کرنے والے پاکستان کے بلکہ دنیا کے بالر ہیں ایک روزہ میچوں میں. سو ان کے خیال میں لاہور کلندر کا مسئلہ کیا ہے, آئیے جانتے ہیں.
جو ایک تو بہت پہلے سے ٹیمیں جمع نہیں ہوتی ہیں, بہت کم ٹائم میں ہوتی ہیں, تو اس میں جو بیسیکلی تو اسٹیٹوں کی ٹیمیں ہوتی ہیں نا, اسٹیٹوں کا اس میں رول بہت اہم ہوتا ہے, پلس کوچ کا. دیکھیں آفیف جاوید ٹوٹل فیلئر ہو گیا, اب انہیں چینج کرنا چاہیے تھا. آفیف جاوید کا مقصد ہی ٹیم کو جتانا ہے, جو ہیڈ کوچ ہوتا ہے وہ پرفارمنس کوچ ہوتا ہے. اب وہ ڈیولپمنٹ میں کام کر رہا ہے کر رہا ہے, اس سے کوئی تعلق نہیں ہے. ہمیں ہیڈ کوچ کو ٹیم جتانی ہے, وہ فارمولا اس کا بن نہیں پا رہا, تو اس کو چینج کرنا چاہیے تھا. 5 سال بھی اس کو رکھا ہوا ہے, تو وہ بھی ایک غلط فیصلہ ہے. پلس یہ کہ جو ٹیم کو جیل کرنے کا مسئلہ ہے یا ان کو سپورٹ کرنے کا مسئلہ ہے یا ان کا کمبینیشن بنانے کا مسئلہ ہے, اس میں ٹیم مینجمنٹ فیل ہو گئی ہے. لیکن اگر انڈیویجل پلیئر دیکھیں تو بہت اچھے ڈلیور کرانا جو کام ہے گراؤنڈ میں, کمبینیشن بنا کے موٹیویٹ کر کے پلیئر سے ڈلیور, یہ ہیڈ کوچ کا کام ہے. ہیڈ کوچ فیل ہو گیا مگر یہ اس کو ہٹاتے نہیں ہے, تو اسے ہٹانا چاہیے. دوسرے پھر ہمیں ایک انویٹر قسم کا پلیئر کو کپتان بنا دیا, یہ اس طرح کے فیصلے بھی الٹے سیدھے کرتے رہتے ہیں. میں سمجھتا ہوں ان کو چینج کرنے کی ضرورت ہے مینجمنٹ سائڈ پہ بھی, اور کچھ صحت صاحب کو بھی جو ہے ان کو بھی تھوڑا سا ڈفرینٹ طریقے سے مینج کرنا چاہیے, اور پلیئروں کو سپورٹ کرنی چاہیے. جیسے ہم نے گلیڈیٹر کو دیکھا ہے, ان کے جو
ندیم خان
جو مالک ہے
جان ندیم, بالکل
ان کی ٹیم اتنی اچھی نہ ہو رہی, بعد میں چیمپئن ہو چکی ہے, تو اب انہیں سوچنا چاہیے. مگر یہ ابھی تک ایک ہی آؤٹ آف دا باکس کچھ نہیں کرنا چاہ رہے, بس ایک سلسلہ جو بنا اسی پہ چل رہا ہے, اور صرف ڈیولپمنٹ کی باتیں کرتے رہتے ہیں.
جی سامعین, آپ نے جلال الدین صاحب کی بھی رائے سنی. اب ذرا شاہ فیصل کرکٹ کمنٹیٹر ہیں, اسپیشلی پاکستان بھی جا کے کمنٹری کرتے ہیں اور یہاں پہ امریکہ میں بھی کرکٹ کے فروغ اور کرکٹ کمنٹری میں اپنا نام رکھتے ہیں, ان سے بھی ہم نے پوچھا ہے کہ لاہور کلندر کا مسئلہ کیا ہے اور ٹیمیں کون سی فیوریٹ ہیں, ان کی رائے لیتے ہیں.
جی جہاں تک لاہور کلندر کی بات ہے, جس طرح کرکٹ میں آپ کہتے ہیں کہ وننگ از اے ہیبٹ اور سیم گوز فار لوزنگ از اے ہیبٹ, کافی لاہور کلندر کا ایشو یہ رہا ہے کہ وہ جیت سے دور دور ہی رہے ہیں. تو جب وہ ایسی سچویشن میں آتے بھی ہیں جب جیت ان کے بالکل قریب ہوتی ہے, تو وہ جو پریشر ہے اس چیز کا, جو ان کا پاسٹ ریکارڈ ہے, اس کی وجہ سے وہ ہمیشہ اس جیت کو بھی, نزدیک آئی ہوئی جیت کو بھی کھو دیتے ہیں. اس کے مقابلے میں دوسری ٹیمیں جو جیتنے کی عادی ہوتی ہیں, وہ ہارے ہوئے میچ میں بھی آخر تک فائٹ کرتی ہیں اور میچ کو جیت لیتی ہیں. جہاں تک بات رہی مینجمنٹ کی بھی, ظاہر ہے مینجمنٹ کا تو لا ہے کہ 5 سال آپ کی ٹیم اگر 4 سال آخری نمبر پہ فنش کر رہی ہے تو کوئی تو اس کا ذمہ دار ہے, آپ اس کو ایسے ان اٹینڈڈ چھوڑ نہیں سکتے. اور کلیئرلی جو پرابلم شروع ہوتی ہے وہ ڈرافٹ سے شروع ہوتی ہے, ڈرافٹ میں جو پکس ہوتی ہیں وہ کافی لاجیکل ہوتی ہیں اور کمبینیشن اس طرح اس وقت بن نہیں پاتا. یہ لاہور کلندر کی جو 2-3 وجوہات ہیں ان میں سے یہ ہے کہ جو پک ہے, ظاہر ہے وہ ڈرافٹ کے وقت اتنا زیادہ ہوم ورک نہیں کرتے, اور پھر جب آپ مسلسل اس ہار کے گرداب میں پھنسے ہوں تو جو 50-50 چیزیں ہوتی ہیں وہ آپ کی اگینسٹ ہی جاتی ہیں, جس کا ڈائریکٹ تعلق ہے کانفیڈینس لیول سے, اور جو کہ ظاہر ہے وہ مینجمنٹ سے ٹیم میں آتا ہے اور ٹیم سے پھر ان کی پرفارمنسز میں آتا ہے. تین بالر تھے لیکن آپ نے دیکھا ہوگا کہ ہارس جو ہے ایکسپیکٹیشن کے برڈن کے نیچے کرمبل کر گئے, حالانکہ بہت ہی آؤٹ اسٹینڈنگ سیزن وہ کھیل کے آئے ہیں بگ بیش کا. تو جب تک میرے خیال سے لاہور کلندر اپنی مینجمنٹ میں فریشنیس نہیں لے کے آئے گی, فریش آئیڈیاز اور فریش پلانز نہیں لے کر آئیں گے, क्योंकि जो मुझे रिपोर्ट्स पाकिस्तान से आ रही हैं कि जो उनकी जो ट्रेनिंग है, जो उनकी जो मैच प्रेपरेशन है, उसमें जो इंटेंसिटी है वो बहुत कम होती है और एंड रिजल्ट टीम को सफ़र करना पड़ता है।
और सामीन, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने प्रोग्राम को पहुँचता है। असद हसन को इजाज़त दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं।